हालसालै चुनावी र्यालीको समयमा अमेरिकाका राष्ट्र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलेको थियो। तर ट्रम्प केवल घाइते मात्र भएका थिए, ट्रम्प लगायत केही मानिसहरूले उनलाई परमेश्वरले नै बचाउनु भएको हो भनेर गवाइदिइरहेका छन्। यो परमेश्वरको प्रबन्ध थियो। बट मेक नो मिस्टेक, यसको अर्थ यो होइन कि ट्रम्प एक असल व्यक्ति हुन्। मलाई लाग्छ ट्रम्पले अक्सर यसोको नाउँ व्यर्थमा लिने गर्छ। तैपनि म विश्वास गर्दछु कि परमेश्वरले नै उसलाई बचाउनु भयो, किनभने म भाग्यमा विश्वास गर्दिनँ, म संयोगमा विश्वास गर्दिनँ। म संसारलाई बनाउनु नै र संसारलाई चलाउनु नै परमेश्वरमा विश्वास गर्छु, जसले आफ्नो आम अनुग्रहमा दुष्ट मानिसहरूलाई पनि सुरक्षा र आशिष दिनुहुन्छ। परमेश्वरले ट्रम्पको रक्षा गर्नुभयो भन्नुको अर्थ यो होइन कि परमेश्वरले ट्रम्पका सबै कार्यहरूलाई समर्थन गर्नुहुन्छ। यो अरू केही नभएर परमेश्वरको आम अनुग्रह थियो। आफ्नो आम अनुग्रहमा परमेश्वरले दुष्ट र धर्मी दुवैको भलाइ गर्नुहुन्छ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ। म डोनाल्ड ट्रम्पको बारेमा प्रचार गर्न गइरहेको छैन र म तपाईँलाई उनलाई मतदान गर्न प्रोत्साहित गर्ने कन्भिन्स गर्ने प्रयास पनि गरिरहेको छैन किनकि हामी अमेरिका होइनौँ। तर मेरो भनाइको तात्पर्य यो छ, यदि परमेश्वरले दुष्टहरूको समेत रक्षा गर्नुहुन्छ भने उहाँले आफ्नो जनहरूलाई झन् कति बढ्ता गरी रक्षा गर्नुहुनेछ। यदि परमेश्वरले करार बाहिरका मानिसहरूलाई समेत रक्षा गर्नुहुन्छ भने उहाँले झन् करारभित्रका मानिसहरूलाई झन् कति धेरै वास्ता गर्नुहुन्छ। यो कुरा याकुबको जीवनमा स्पष्ट छ। याकुबले घर छोड्दादेखि घर फर्कँदासम्म उसको यात्रामा परमेश्वरले उसलाई रक्षा गर्नुभएको हामी देख्दछौँ। बेथलका परमेश्वर निरन्तर याकुबको साथमा हुनुहुन्थ्यो। आउनुहोस् उत्पत्ति 35 अध्यायबाट यी कुराहरू मनन गरौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा बाइबलको पहिलो पुस्तक उत्पत्ति 35 अध्यायलाई पल्टाउनुहोस्। यो पृष्ठ सङ्ख्या 149 पाउन सकिन्छ यदि तपाईँले मैले जस्तै ठुलो बाइबल प्रयोग गरिरहनु भएको छ भने। हामी उत्पत्तिको पुस्तकबाट परमेश्वरको वचनलाई धारावाहिक रूपमा अथवा श्रृङ्खलाबद्ध तरिकाले सिरिज वाइज हेर्दै आइरहेका छौँ। आज हामी उत्पत्ति 35 अध्यायमा आइपुगेका छौँ र आज हामी 35 अध्यायलाई सिध्याउनेछौँ। गत हप्ता हामीले हेर्दै थियौँ कि याकुब घर फर्कदै गर्दा डिस्ट्र्याक्ट भएर सकेममै बसे, तर सकेममा याकुबकी छोरी दिनामाथि जबरजस्ती गराउनु भयो र दिनाका दाजुभाइहरूले हिब्बीहरूसित बदला लिए। तिनीहरूले सबै पुरुषहरूलाई स्वतर पारेर मारे र सारा सहर लुटे। यो देखेर याकुब अति भयभीत भए, तापनि परमेश्वर याकुबलाई छोड्नु भएन। परमेश्वर फेरि याकुब कहाँ प्रकट हुनुभयो र बेथेलमा गएर आफ्नो भाकल पुरा गर्न उहाँले आज्ञा गर्नुभयो। 35 अध्यायमा हामी बाँकी कुराहरू देख्दछौँ। त्यसपछि परमेश्वरले याकुबलाई भन्नुभयो, उठेर बेथेलमा जा र त्यहीँ बसोबास गर र तेरो दाजु एसाबाट त भाग्दाखेरि त कहाँ देखा पर्ने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी बना। यसकारण याकुबले आफ्नो घरना र आफूसित भएका सबैलाई भने, तिमीहरूसँग भएका विदेशी देउताहरू मिल्काइदेऊ र आफूलाई शुद्ध पारेर लुगाहरू फेर, तब हामी बेथेलमा जाउँ र मेरो दुःखको दिनमा मेरो पुकारा सुन्नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्वरको निम्ति एउटा त्यहाँ एउटा वेदी म बनाउनेछु। यसकारण तिनीहरूले आफूसित भएका विदेशी देवताहरू र आफ्ना कानमा भएका कुण्डलहरू याकुबलाई दिए र याकुबले सकिमको नजिकै भएको फलाटको रुखमुनि ती गाडिदिए। जब तिनीहरूले आफ्नो यात्रा सुरु गरे तब परमेश्वरको त्रास वरिपरिका मानिसहरूमा फैलियो, सहरहरूमा फैलियो र कसैले पनि तिनीहरूलाई देखेन। याकुब र तिनीहरूसँग भएका सबैजना कनान देशमा भएको लुज सहरमा अर्थात् बेथेलमा आइपुगे। त्यहाँ तिनले एउटा वेदी बनाए, त्यस ठाउँको नाउँ तिनले बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्वरले आफैलाई त्यहाँ तिनी कहाँ प्रकट गर्नुभएको थियो। त्यहाँ रेबिकाकी धाई दबोरा मरी र त्यसलाई बेथेलनेरको फलाटको रुख पनि तिनीहरूले गाडे। त्यसले त्यस ठाउँको नाउँ अल्लोन खबुत सरी बकुत राखे। याकुब पदन आरामबाट आएपछि परमेश्वर फेरि तिनी कहाँ देखा परेर तिनीलाई आशिष दिनुभयो। परमेश्वरले तिनीलाई भन्नुभयो, तेरो नाउँ त याकुब हो तर अबदेखि उपरान्त तँलाई याकुब भनिने छैन, तेरो नाउँ इस्रायल हुनेछ। यसैले तिनको नाउँ इस्रायल भयो। परमेश्वरले तिनलाई भन्नुभयो, म सर्वशक्तिमान परमेश्वर हुँ, फल्दै फुल्दै जा र संख्यामा तेरो वृद्धि होस्, एउटा जाति र जातिहरूको समूह तँबाट उत्पन्न हुनेछन्। र राजाहरू पनि तँबाट उत्पन्न हुनेछन्। अब्राहम र इसाकलाई मैले दिएको देश म तँलाई दिनेछु र म त्यो देश तँपछि तेरा हुने तेरा सन्तानलाई दिनेछु। तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्वर उक्लिहाल्नुभयो। परमेश्वर तिनीसँग कुरा गर्नुभएको ठाउँ याकुबले ढुङ्गा ठाउँमा याकुबले ढुङ्गाको एउटा खाँबर खडा गरे अनि तिनले त्यसमा अर्घबलि चढाएर तेल खन्याए। परमेश्वर तिनीसँग कुरा गर्नुभएको त्यस ठाउँको नाउँ याकुबले बेथेल राखे। तिनीहरू फेरि बेथलबाट हिँडेर एप्रात पुग्न अझ केही बाँकी छँदै राहेललाई सुत्केरी व्यथा लाग्यो र तिनलाई ज्यादै पीडा भयो। तिनलाई अतिशय पीडा हुँदा सुडेनीले तिनलाई भने, नडराउनुहोस् किनकि तपाईँको अर्को एकजना छोरो हुनेछ। तिनको प्राण जाने बेलामा किनभने तिनी मर्न लागिन् तिनले त्यस बालकको नाउँ बेन ओनी राखिन्। त त्यसका बुबाले बालकको नाउँ बेन्यामिन राखे। यसरी राहेल मरिन् र एप्रात अर्थात् बेथलेहम जाने बाटोमा तिनीहरूले तिनलाई गाडे। याकुबले तिनको चिहानमाथि एउटा खाँबो खडा गरे। यो राहेलका चिहानको खाँबो जो अहिलेसम्म पनि छँदैछ। इसरायल अघि बढे र तिनले मिग्दल पदेरबाट पारिपट्टि आफ्नो पाल टाँगे। इसरायल त्यस देशमा रहँदा रुबेन तिनकी भित्रिनी बिल्लासँग सुते र इसरायलले यो कुरा सुने। याकुबका 12 छोराहरू थिए, लेयातर्फका छोराहरू जेठा रुबेन, त्यसपछि सिमियोन र लेबी, यहुदा, इसाखार र जबुलुन, राहेलतर्फको छोराहरू योसेफ र बेन्यामिन, राहेलकी कमारी बिल्लातर्फको छोराहरू दान र नाप्ताली, लेयाकी कमारी जिल्पातर्फका छोराहरू गाद र आसेर, पदन आरममा जन्मेका याकुबका छोराहरू यिनै हुन्। याकुब तिनका बुबा इसाक कहाँ मम्रे अर्थात् किरियत अर्बामा आए, जो हेब्रोन हो, जहाँ अब्राम र इसाकले बसोबास गरेका थिए। इसाकको जम्मा उमेर 180 वर्ष भएको थियो। तब इसाकको मृत्यु भयो। तिनी वृद्ध र पुरा दिन पुगेका भई आफ्ना पिता पुर्खाहरूसँग मिल्न गए अनि तिनका छोरा एसाव र याकुबले तिनलाई गाडे। यदि अध्याय उत्पत्ति अध्याय 35 भएको यो कुरालाई हामी सारांशित गर्छौँ भने हामी यसलाई एउटा वाक्यांशमा यसरी भन्न सक्छौँ कि कुनै पनि कुराले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। कुनै पनि कुराले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। कुनै पनि आत्मसन्तुष्टि अर्थात् निश्चिन्तताले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। पहिलो बुदा, कुनै पनि आत्मसन्तुष्टिले अर्थात् निश्चिन्तताले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। पद 1-4। दोस्रो, कुनै पनि षड्यन्त्रले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। कुनै पनि षड्यन्त्रले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। 3, कुनै पनि पापले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। कुनै पनि पापले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। र 4, कुनै पनि मृत्युले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। वचन बुदा लामोसम्म दोहोऱ्याउँछु, तपाईँले आफ्नो बुलेटिनको पछाडिपट्टि वा आफ्नो नोटबुकमा यो नलेखेसम्म म दोहोऱ्याइरहनेछु। उत्पत्ति 35 अध्यायमा हामी मुख्य कुरा यही देख्छौँ कि कुनै पनि कुराले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। र त्यसको मुनि हामी 4 कुरा हेर्दछौँ। पहिलो, कुनै पनि आत्मसन्तुष्टिले अर्थात् निश्चिन्तताले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। पदहरू 1-4। दोस्रो, कुनै पनि षड्यन्त्रले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। कुनै पनि षड्यन्त्रले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। पदहरू 5-7, 9-15। नम्बर 3, कुनै पनि पापले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। कुनै पनि पापले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। पदहरू 22-26। र नम्बर 4, कुनै पनि मृत्युले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। कुनै पनि मृत्युले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। पदहरू 8-16-21 र 27-29 8, 16-21 27 29 कुनै पनि आत्मसन्तुष्टिले अथवा निश्चिन्तताले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। कुनै पनि षड्यन्त्रले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। कुनै पनि पापले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। र कुनै पनि मृत्युले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। इन जेनेसिस चैप्टर 35 वी सी द्याट देयर इज नथिङ इन दिस वर्ल्ड द्याट क्यान थ्वर्ट द सोभरिन प्लान अफ गॉड। देयर इज नथिङ, no complacency can thwart God's sovereign plan, no conspiracy can thwart God's sovereign plan, no sin can thwart God's sovereign plan, and no death can thwart God's sovereign plan. Nothing in this world can thwart the sovereign plan of God. As a person, what are the value of the Bible? You could have kuna ipani kurale, kuna ipani kurale, parmeshwar ko sarvabhoum yojanalai, उहाँको उद्धारको योजनालाई विफल पार्न सक्दैन। सो नम्बर एक, कुनै पनि आत्मसन्तुष्टिले अर्थात् निश्चिन्तताले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। याकुब सकेममा सदा अथवा बस्दा तिनी आत्मिक तवरमा सन्तुष्ट हुन गए। अर्थात् याकुब निश्चिन्त थिए, उनी ढुक्क भएर बसे। याकुब बेथल फर्किनुपर्ने थियो तर तिनले बेथल फर्किने कुरा बिर्से। बेथलमा फर्केर याकुबले त्यो वेदी बनाउनु पर्ने थियो, आफ्नो भाकल पुरा गर्नुपर्ने थियो, तर उसले त्यो कुरा पनि गर्न बिर्से। याकुब सांसारिक कुराहरूप्रति आकर्षित भए र सकेममै बसोबास गरे। याकुबलाई लागिरहेको थियो कि सब कुरा ठिक छ, सब कुरा ठिक छ, यहीँ बस्दा केही छैन, मैले गर्नुपर्ने खासै जिम्मेवारी केही छैन, परमेश्वर खुसी हुनुहुन्छ मसँग, म परमेश्वरसँग खुसी छु, मेरो जीवन एकदमै आशिषित छ, म फल्दै फुल्दै वृद्धि भइ भएर गइरहेको छु र म सकेममा बसोबास गरिरहेको छु, सब कुछ ठिक छ। तर केही समयपछि याकुबको छोरी बलात्कृत भइन् र तिनका छोराहरूले सकेमवासीहरूसँग बदला लिए। यसले गर्दा याकुबको जीवन, उसको सारा परिवार खतरामा पऱ्यो र कनानी र परिजीहरूले याकुबको वंशलाई नै सजिलै उनीहरूले वंशलाई सजिलै प्रतिकार गर्न सक्थे। तिनीहरूले याकुब र उनको परिवारको नाउँ निशानै संसारबाट मेटाइदिन सक्थे। तर पनि याकुबको आत्मिकी, आत्मसन्तुष्टि, निश्चिन्तताको बीच पनि परमेश्वर याकुबसँग हुनुहुन्थ्यो। परमेश्वर यी सबै परिस्थितिको माझमा पनि आफ्ना जनहरूसँग रहनुभयो। तिनीहरू भड्केर जाँदा पनि परमेश्वरले तिनीहरूलाई त्याग्नु भएन। याकुबले परमेश्वरलाई खोजेनन् तर परमेश्वरले याकुबलाई अनुग्रह र करुणाका साथ बोलाउनु भयो र तिनलाई बेथेल फर्कन र त्यहाँ वेदी निर्माण गर्न निर्देशन दिनुभयो। यो कुरा याकुबले गर्नुपर्थ्यो, यो याकुबको जिम्मेवारी थियो, यो याकुबको प्रतिबद्धता थियो, याकुबले वाचा गरेको थियो उत्पत्ति 28 अध्यायमा। तर तिनले आफ्नो वाचा बिर्सिसकेको थियो, आफ्नो भाकल उसले बिर्सिसकेको थिए। याकुब हराए, केही समयको निम्ति आत्मसन्तुष्ट भए, तापनि परमेश्वरको अनुग्रहपूर्वक र कोमलतापूर्वक परमेश्वरले याकुबलाई आफ्नो आत्मिक प्रतिबद्धताको, आत्मिक त्यो भाकलको सम्झना दिलाउनु भयो र सकेमको घटनाद्वारा परमेश्वरले याकुबलाई आफ्नो आत्मिक आत्मसन्तुष्टिबाट बिउजाउनु भयो। र पद एकमा सबै घटना घटिसकेपछि हामी यो पाउँछौँ कि त्यसपछि भन्ने शब्दले हामीलाई त्यही याद दिलाउँछ, त्यो घटना जुन 34 अध्यायमा हामीले हेरिसकेका छौँ। 34 अध्यायमा के भएको थियो? सकेमवासीले दिनालाई बलात्कार गरेको थियो अनि याकुबका छोराहरूले सकेमवासीहरूसँग बदला लिएका थिए, जुन कुरालाई लिएर याकुब एकदमै भयभीत थिए। तर परमेश्वरले त्यसपछि, त्यो घटनापछि परमेश्वर याकुबलाई भन्नुभयो, उठेर बेथेलमा जा र त्यहीँ बसोबास गर र तेरो दाजु एसाबबाट त भाग्दाखेरि त कहाँ देखा पर्ने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी बना। परमेश्वरले याकुबलाई आफ्नो जिम्मेवारीबारे बारम्बार सम्झाइराख्नु पर्यो, बारम्बार याद दिलाइराख्नु पर्यो। याकुब परमेश्वरप्रति आत्मसन्तुष्ट भए तापनि परमेश्वर याकुबप्रति अनुग्रही रहनुभयो। While Jacob was complacent toward God, God remained compassionate toward him. अनि मित्रहरू, के हाम्रो परमेश्वर हाम्रो आत्मिक आत्मसन्तुष्टिको बिचमा पनि हामीप्रति अनुग्रही र धैर्यवान हुनुभएको छैन र हामी पनि त याकुबभन्दा फरक छैनौँ? हामी पनि यस संसारमा सेटल हुन खोज्छौँ, जे भइरहेको छ सबै ठिक भइरहेको जस्तो हामी ठान्छौँ। यद्यपि त्यहाँ परमेश्वरको महिमाको लागि हामीमा कुनै जोस छैन, हामी हाम्रो क्रिस्चियन जीवनलाई लिएर सन्तुष्ट भन्छौँ, म क्रिस्चियन हो, म सबै कुरा ठिक भइरहेको छ, हामी आत्मसन्तुष्ट हुन्छौँ कति छिटै कति चाँडै, यद्यपि हामीमा परमेश्वरप्रति प्रेम छैन, परमेश्वरको भय छैन, आज्ञाकारिता छैन, दया र जोसले भरिएको सुसमाचार प्रचार छैन। बाइबल पढ प्रार्थना गर छोड जाऊ भनेर हामीलाई कतिचोटि सम्झाइएको छ, तर वास्तवमा हामीले अन्तिम पटक बाइबल पढेको अहिले थियो, एक दिन अघि, दुई दिन अघि, एक हप्ता अगाडि, सायद कसैको लागि एक महिना अगाडि, एक वर्ष अगाडि। त्यसो भए हामी कसरी अझै पनि क्रिस्चियन भएर टिकिरहेका छौँ त? कुन कुराले हामीलाई विश्वासमा स्थिर राखिरहेको छ? के परमेश्वरको सार्वभौम अनुग्रहले होइन र? मलाई गलत नबुझ्नु होला, म बाइबल नपढ्दा पनि हुन्छ भनेर राखेको छैन, आत्मसन्तुष्टि राम्रो हो भनेर म भन्दिनँ, म तपाईँलाई आत्मसन्तुष्ट हुन प्रोत्साहन दिइरहेको छैन, हामीले कुनै पनि हालतमा आत्मसन्तुष्ट हुन खोज्नु हुँदैन, हामीले कुनै पनि हालतमा आत्मसन्तुष्टिको विरुद्धमा लड्नै पर्छ। तर म के भनिरहेको छु भने हाम्रो आत्मसन्तुष्टि, हाम्रो त्यो निश्चिन्तता, त्यो ढुक्क भएर बस्दाखेरि ठिकै छ, जीवन क्रिस्चियन जीवन चलिरहेको छ, त्यहाँ हामीले गर्नुपर्ने जिम्मेवारी केही छैन, परमेश्वरको वचनले हामीबाट केही माग गर्दैन भनेर हामीले सोचिरहे तापनि, यद्यपि परमेश्वरको वचनमा त्यहाँनिर धेरै मागहरू हामी पाउँदछौँ, परमेश्वरको वचनले हामीबाट प्रत्येक क्रिस्चियनबाट धेरै कुराको माग गर्दछ, तर पनि हामीलाई लाग्छ सब कुरा ठिक छ, हामी चर्च गइरहेको छौँ, हामीले दशमी भेटी दिइरहेको छौँ, भजन गाइरहेको छौँ, हामी क्रिस्चियन हौँ, तर सबै आत्मसन्तुष्टिको बावजुद पनि परमेश्वरको सार्वभौम योजना अगाडि बढिरहँदछ। आत्मसन्तुष्टिले समेत, परमेश्वरको जनहरूको आत्मसन्तुष्टिले समेत परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। उहाँले आत्मसन्तुष्ट मानिसहरूलाई रूपान्तरण गर्नुहुन्छ, परिवर्तन गर्नुहुन्छ, तिनीहरूलाई उहाँको महिमाको निम्ति जोसले भर्नुहुन्छ, परमेश्वरले परमेश्वरको त्यो आफ्नो भयले भर्नुहुन्छ, त्यो पापहरूप्रतिको घृणाले भर्नुहुन्छ, र फलस्वरूप हामी परमेश्वरलाई अझ बढी जान्न चाहन्छौँ, परमेश्वरलाई अझ बढी हामी चिन्न चाहन्छौँ, परमेश्वरमा आनन्दित हुन चाहन्छौँ, उहाँको सेवा गर्न चाहन्छौँ, र जातिहरू माझ हामी उहाँको नाउँ घोषणा गर्न चाहन्छौँ, हामी सबै मानिसहरूलाई हाम्रा मुक्तिदाता परमेश्वरमा येशू ख्रीष्टमा आनन्दित भएको, खुसी भएको, रमाएको हामी हेर्न चाहन्छौँ, हामी त्यति चाँडै आत्मसन्तुष्टि बन्न सक्दैनौँ। अनि परमेश्वरले आफ्ना आत्मसन्तुष्ट जनहरूलाई आत्मसन्तुष्टिबाट जगाउनुहुन्थ्यो, उठाउनुहुन्थ्यो, उहाँले कसरी झकझगाउनुहुन्छ, के कुरा प्रयोग गर्नुहुन्छ, उहाँले धेरै कुराहरू प्रयोग गर्नुहुन्छ, परमेश्वरले आफ्नो वचन प्रयोग गर्नुहुन्छ, वचनद्वारा आत्मिक रूपमा सुस्थ भइरहेका, आत्मिक रूपमा सन्तुष्ट भइरहेका, ठिकै छ, सबै कुरा राम्रै छ, मैले के चाहिँ गरिरहेको छु, मैले के चाहिँ बिगारिरहेको छु, कसको के ठगिरहेको छु, के चोरिरहेको छु, म क्रिस्चियन हो, म चर्च जान्छु, म कहिलेकाहीँ एक दुईवटा बाइबलको पद पनि पढ्छु, क्रिस्चियन भजनहरू सुन्छु भनेर म आफूलाई बधाइदिइरहेको छु, म ढुक्क भइरहेको छु, तर परमेश्वरको वचन त्योभन्दा बढी माग गरिराख्दाखेरि र हामी चुकिरहँदाखेरि पनि परमेश्वरले हामीलाई उहाँको वचनद्वारा फेरि हाम्रो आत्मसन्तुष्टिबाट उहाँले हामीलाई ब्युझाउनुहुन्छ। परमेश्वरले हाम्रो मित्रहरू, असल मित्रहरू, ईश्वरीय मित्रहरू, परमेश्वर भय मान्ने मित्रहरू, संसारमा भक्तिको जीवन जिउने मित्रहरू, गडली फ्रेन्ड्सहरूलाई पनि प्रयोग गर्न सक्नुहुन्छ र हामीलाई हाम्रो आत्मसन्तुष्टिबाट उहाँले भ्युजाउन सक्नुहुन्छ। उहाँले पास्टरहरूको सल्लाह प्रयोग गर्न सक्नुहुन्छ, उहाँले असल पुस्तकहरू प्रयोग गर्न सक्नुहुन्छ, र अक्सर परमेश्वरले दुःख कष्टहरू प्रयोग गर्नुहुन्छ, दुःख कष्टहरू, र हामी याकुबको जीवनमा परमेश्वरले उसलाई आत्मिक सन्तुष्टिबाट, आत्मसन्तुष्टिबाट भ्युझाउन निम्ति परमेश्वरले दुःख कष्ट प्रयोग गर्नुभएको छ, र सकेमा घटेको त्यो घटनाद्वारा परमेश्वरले याकुबलाई भन्दै हुनुहुन्थ्यो कि यु क्यानट बी सो कम्प्लेसेन्ट, यु मस्ट वेक अप, यु मस्ट मुभ अन। याकुब, तिमी आत्मसन्तुष्ट भएर बस्न सक्दैनौ, तिमी आफ्नो आत्मसन्तुष्टिबाट बिउजनै पर्छ, तिमी सकेममा बसोबास गर्न मिल्दैन, तिमी बेथेलतर्फ यात्रा गर्नै पर्छ, तिमीले गर्नुपर्ने धेरै जिम्मेवारी छ, तिम्रो बाकल छ, तिम्रो प्रतिबद्धता छ, तिमीले त्यो पुरा गर्नै पर्छ। याकुबको जीवनमा परमेश्वरले दुःख कष्ट प्रयोग गर्नुभयो र याकुब अन्तत आत्मिक निश्चिन्तताबाट, आत्मसन्तुष्टिबाट बिउजे र परमेश्वरको आज्ञाहरू पालन गर्न अब तयार भयो। देख्नु हुँदैछ पिता प्रियहरू कि परमेश्वरको योजनालाई विश्वासीहरूको त्यो ढिलासुस्तीले पनि, आत्मसन्तुष्टिले पनि परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। याकुब अब त्यो घटना घटिसकेपछि परमेश्वरको आज्ञाहरू पालन गर्न तयार छ। र पद दुईदेखि पाँचलाई हेर्नुहोस् न, पद दुईदेखि पाँचलाई, यसकारण याकुबले आफ्नो घर नआएर आफूसित भएका सबैलाई भने, तिमीहरूसँग भएका विदेशी देउताहरू मिल्काइदेऊ र आफूलाई शुद्ध पारेर लुगाहरू फेर, तपाईँ बेथलमा जाउँ र मेरो दुःखको दिनमा मेरो पुकारा सुन्नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी म बनाउनेछु। यसकारण तिनीहरूले आफूसित भएका विदेशी देउताहरू र आफ्ना कानमा भएका कुण्डलहरू याकुबलाई दिएर याकुबले सकेमको नजिकै भएको फलाटको रुख पनि ती गाडिदिए। जब तिनीहरूले आफ्नो यात्रा सुरु गरे तब परमेश्वरको त्रास अरूप्रकार सहरमा फैलियो र कसैले पनि तिनीहरूलाई देखेनन्। सो याकुब, तिनको परिवार र तिनीहरूसँग भएका सबैजना प्रतिज्ञा गरेको देशमा, विशेष गरी बेथेलमा प्रवेश गर्न लाग्दा तिनीहरूले आफैलाई तयार पार्नु पर्थ्यो। सो पहिलो, तिनीहरूले विदेशी देवताहरूलाई तिनीहरूको बिचबाट हटाउनु पर्थ्यो। तयारी स्वरूप विदेशी देवताहरूलाई तिनीहरूले आफ्नो बिचबाट हटाउनु पर्थ्यो। राहेलले आफ्नो बुबाबाट चोरेका मूर्तिहरू अझै पनि यो परिवारसँगै छ जस्तो देखिन्छ। तर अब यी मूर्तिहरूबाट छुटकारा पाउने बेला आएको छ। तिनीहरू अन्य देउताहरू लिएर प्रतिज्ञा गरेको देशमा प्रवेश गर्न सक्दैनन्। यदि तिनीहरू बेथेल जान चाहन्छन् भने तिनीहरूले ती देउताहरूबाट छुटकारा पाउनै पर्छ, किनभने परमेश्वरले झुटा देउताहरूलाई सहनुहुन्न। उहाँका जनहरू झुट्टा देउताहरू मूर्तिहरू लिएर स्वर्गीय सहरतिर गइरहेको उहाँले देख्न सक्नुहुन्न। उहाँ आफ्ना जनहरूको बिचबाट मूर्तिहरू हटाउन चाहनुहुन्छ, किनकि परमेश्वर बाहेक अरू कोही ईश्वर छैन। त्यसकारण उहाँको मात्र सेवा गरिनुपर्छ, उहाँको मात्र भय मानिनुपर्छ, उहाँलाई मात्र हाम्रो जीवनमा स्थान दिनुपर्दछ। यहाँ याकुबले आफ्नो परिवारलाई ठिक त्यही गर्न लाउँदैछ। यदि हामी बेथेल जान चाहन्छौँ भने हामीले हाम्रो बिचबाट मूर्तिहरू हटाउनै पर्दछ। सुप्रियहरू, तपाईँको मूर्तिहरू के हुन्? तपाईँको जीवनमा कुन कुराले परमेश्वरको स्थान लिँदैछ? तपाईँ कुन कुरालाई प्राथमिकता दिनुहुन्छ? वा कुन कुराको लागि तपाईँ परमेश्वरको आज्ञाहरू तोड्न समेत पनि तपाईँ तयार हुनुहुन्छ? एकपल्ट विचार गर्नुहोस् न प्रिय, ती मूर्तिहरू जे त्यो मूर्ति जेसुकै होस्, चाहे त्यो सम्बन्ध होस्, चाहे त्यो सम्पत्ति होस्, करियर होस्, तपाईँको अध्ययन होस्, ती मूर्तिहरू तपाईँ आफ्नो जीवनबाट हटाउनै पर्छ। तपाईँले आफ्नो जीवनमा परमेश्वरको त्यो उचित स्थान लिन खोज्ने कुनै पनि कुरा बाट आफ्नो हृदय जोगाएर राख्नै पर्छ। यदि तपाईँ चर्चभित्र जुत्ता लगाउन चाहनुहुन्छ भने केही छैन, यदि तपाईँ आज बिहान नुहाउनु भएको छैन, ननुहाइकन चर्च आउनु भएको छ भने केही छैन। यो महत्त्वपूर्ण कुराहरू होइन, यो इम्पोर्टेन्ट कुराहरू होइन। महत्त्वपूर्ण प्रश्न यो कि तपाईँको हृदय सफा छ यो बिहान, कि तपाईँ नयाँ जीवनको मार्गमा हिँडिरहनु भएको छ, कि तपाईँ आत्मा अनुसार हिँड्दै हुनुहुन्छ, कि तपाईँ पवित्रताको पछि भाग्दै हुनुहुन्छ। अक्सर हाम्रो क्रिस्चियन जीवन बाहिरी सजी सजावटद्वारा अथवा नैतिकताद्वारा चिनिने गर्दछ। सायद तपाईँहरू आज कतिजना यहाँ नयाँ हुनुहुन्छ होला र यो चर्चभित्र जुत्ताहरू लगाएर पसेको देख्दा तपाईँलाई अचम्म लाग्छ होला। प्रिय, परमेश्वरको फिक्री भनेको हामीले कस्तो जुत्ता लगाइरहेको छौँ, वा जुत्ता लगाएर चर्चमा आइरहेको छौँ, नुहाएर हामी चर्चमा आइरहेको छौँ, होइन। परमेश्वरको फिक्री भनेको हाम्रो हृदयमा कस्तो मूर्तिहरू लिएर हामी चर्च आइरहेको छौँ, ती मूर्तिहरू। वी निड टु गेट रिड अफ दोज आइडल्स। हामीले हाम्रो जीवनमा भएको मूर्तिहरूलाई हामीले हटाउनै पर्दछ। बेथेलमा जानको निम्ति तयारी अवस्थामा रहेका यी याकुब र यसका परिवारलाई याकुबले उनीहरूको बिचबाट मूर्तिहरू हटाउन लगाएका हामी पाउँदछौँ। दोस्रो, तिनीहरूले आफूलाई शुद्ध पार्नु पर्थ्यो, आफूलाई शुद्ध पार्नु पर्थ्यो। तिनीहरूले आफ्नो लुगा फेर्नु पर्थ्यो, अनि यो आत्मिक तयारीको आवश्यक थियो, किनभने तिनीहरू मूर्ति पूजाको त्यो अशुद्धतालाई लिएर बेथेल प्रवेश गर्न सक्दैन थिए। उनीहरू मूर्तिहरूद्वारा अशुद्ध भएका थिए, उनीहरूले आफूलाई शुद्ध पार्नुपर्ने थियो। आफूसँग भएको मूर्तिहरूलाई आफ्नो जीवनबाट त्यो फिजिकल, साँच्चै त्यतिखेर फिजिकल त्यो मूर्त मूर्तिहरू थियो, त्यो मूर्तिहरूलाई हटाउनु मात्र पर्याप्त थिएन, तर मूर्तिहरूले उनीहरूको जीवनमा पारेको त्यो अशुद्धतालाई पनि उनीहरूले धुनु पर्थ्यो। तिनीहरूले आफूलाई मूर्तिले पारेको त्यो अशुद्धताबाट मुक्त गर्नुपर्थ्यो, आफ्नो हृदयलाई प्रभुमा अर्पण गर्नुपर्थ्यो। हामी हाम्रो छोराछोरीहरूलाई ओछ्यानमा जानु अघि जहिले पनि खुट्टा धुन लगाउँछौँ। खुट्टा धोएको छ छैन, किनभने तिनीहरू खुट्टा दिनभरि त्यो होइन खेलेर तिनीहरूको खुट्टा एकदमै फोहोर भएको हुन्छ, अनि फोहोर खुट्टा लिएर सेतो तन्ना ओछ्याइएको बेडमा पस्न मिल्दैन। त्यसले त्यो फोहोर खुट्टाले त्यो सेतो सफा ओछ्यानलाई पनि फोहोर बनाइ गरिदिन्छ। त्यसरी नै याकुब र तिनको परिवार फोहोर हृदय र मूर्तिहरू लिएर बेथेलमा पस्न मिल्दैन थियो। प्रियहरू फोहोर हृदय र मूर्तिहरू लिएर अशुद्धतासँगै हामी स्वर्ग प्रवेश गर्न सक्दैनौँ। ए तपाईँलाई लाग्छ म यस्तै अवस्थामा यस्तै अशुद्धताका साथ स्वर्ग जानेछु, म प्रभुलाई हेर्नेछु, ख्रिस्टलाई भेट्नेछु भनेर सोचिराख्नु भएको छ भने तपाईँ भ्रममा हुनुहुन्छ। तपाईँलाई थाहा छ परमेश्वरको वचनले के भन्छ कि स्वर्गमा त्यहाँ कुनै पनि अशुद्धताले बास गर्दैन। ए तपाईँ र म अशुद्ध छौँ भने, अझै पनि हामी शुद्ध भएका छैनौँ भने ख्रिस्टको रगतले स्वर्गमा हामीले स्थान पाउने छैनौँ, किनकि स्वर्ग अशुद्धहरूको निम्ति होइन। प्रिय हामी मूर्तिहरू र अशुद्ध जीवन लिएर स्वर्गमा प्रवेश गर्न सक्दैनौँ। स्वर्ग एक पवित्र सहर हो, स्वर्गका परमेश्वर पवित्र हुनुहुन्छ र त्यहाँका स्वर्गदूतहरू पनि पवित्र छन्। पवित्रता भनेकै स्वर्गको परिभाषा हो र स्वर्गलाई वर्णन गर्ने एउटै शब्द भनेकै पवित्रता हो। स्वर्ग सुनको सडकको गल्लीको बारेमा होइन प्रियहरू, सुनलाई मनपर्छ होला तपाईँलाई सायद, सुन चाँदी मनपर्छ अनि स्वर्गमा चाहिँ सुनको गढ सडकहरू हुन्छ, झ्याल ढोका सबै सुनको हुन्छ भनेर अनि एक्साइटेड हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ। स्वर्ग सुनको सडकको गल्लीको बारेमा होइन, स्वर्ग त्यहाँ विराजमान हुनुहुने पवित्र परमेश्वरको बारेमा हो। प्रियहरू यदि अहिले तपाईँ पवित्रतालाई लिएर एकदमै अपरिचित आगन्तुक हुनुहुन्छ भने, यो तपाईँको चरित्रमा त्यहाँ कुनै परिवर्तन भएको छैन भने, यो तपाईँ हरेक दिन ख्रिस्ट जस्तै बन्दै गइराख्नु भएको छैन भने, तपाईँ भक्तिको जीवनको पछि लागिराख्नु भएको छैन भने, यदि तपाईँ पापलाई घृणा गर्नुहुन्न भने, तपाईँ संसारलाई प्रेम गर्नुहुन्छ, संसार जस्तो बन्न चाहनुहुन्छ, संसार जस्तै सोच्नुहुन्छ भने तपाईँ पक्कै पनि धोकामा हुनुहुन्छ। सायद तपाईँले भन्नु होला किन हामी हरेक हप्ता चर्च आउँछौँ, हरेक हप्ता किन हामी गाली खान्छौँ पुलपिटबाट। प्रिय तपाईँ के अपेक्षा गर्नुहुन्छ? हामी हरेक हप्ता परमेश्वरको विरुद्धमा जीवन जिइरहेका हुन्छौँ अनि चर्चमा आएर परमेश्वरको वचनबाट कि परमेश्वरको विरुद्धमा जिउने मानिसहरूलाई म सान्त्वना दिउँ, बधाई दिउँ। फेरि तपाईँ र म परिवर्तन हुनैपर्छ, हामीले आफूलाई धोका दिनु हुँदैन, हामीले परमेश्वरको वचनको चेतावनी सुन्नैपर्छ। प्रिय यदि तपाईँलाई पवित्रता मन पर्दैन भने संसारमा स्वर्ग तपाईँको लागि होइन। एक्साइटेड हुनसक्छ स्वर्गलाई लिएर, एकदमै एक्साइटेड हुन सक्नुहुन्छ, तर स्वर्ग तपाईँको ठाउँ होइन। प्रभुका जन जेसी रायल भन्नुहुन्छ कि स्वर्ग एक अपवित्र मानिसको लागि दयनीय ठाउँ हुनेछ, दयनीय ठाउँ। A heaven would be a miserable place for the unholy and defiled. यदि तपाईँ संसारलाई प्रेम गर्नुहुन्छ, आफ्नो जीवनबाट मूर्तिहरू पन्छाउन चाहनुहुन्न भने, आफूलाई शुद्ध पार्न अनिच्छुक हुनुहुन्छ भने, पापलाई घृणा गर्नुहुन्न भने, स्वर्ग तपाईँको लागि ठाउँ होइन। यो स्वर्गको ठाउँ तपाईँको लागि होइन, तपाईँ स्वर्गको लागि तयार हुनुहुन्न। त्यसैले प्रियहरू आफ्नो मूर्तिहरू आफ्नो पापहरूबाट फर्काउनुहोस्, पश्चाताप गर्नुहोस् अनि फेरि ख्रिस्टलाई हेर्नुहोस्, पवित्रताको पछि लाग्नुहोस्, संसारभन्दा बेग्लै भएर जीवन बिताउनुहोस्, फरक हुनुहोस्। यदि तपाईँ एक्लै हुनुहुन्छ भने पनि एक्लै हुनुहोस्, तर संसारभन्दा बेग्लै हुनुहोस्, फरक हुनुहोस्। यो वचन तपाईँ कहाँ सुन्न पाउनुहुन्छ? युट्युबमा, फेसबुकमा, कमेडी च्याम्पियनले तपाईँलाई यस्ता वचनको चेतावनी दिन्छ, तपाईँले हेर्ने चलचित्रले तपाईँलाई स्वर्गको निम्ति तयार हुनलाई तपाईँलाई चेतावनी दिन्छ। त्यसकारण त हामी चर्च आउँछौँ, हामीलाई हरेक हप्ता वचन चाहिन्छ, हामीले हरेक हप्ता सुसमाचारको चेतावनीहरू सुन्न आवश्यक छ हामीले हरेक हप्ता, किनकि हामी हरेक हप्ता सुसमाचारलाई बिर्सिएर जिइरहेको हुन्छौँ, हामी हरेक हप्ता पापमा जिइरहेको हुन्छौँ, हरेक हप्ता न्याय नै छैन जस्तो गरेर हामी जिइरहेको हुन्छौँ अनि हामीलाई लाग्छ हामी स्वर्ग गइरहेको छौँ। प्रिय हामीले हाम्रो जीवनलाई जाँच्नै पर्ने हुन्छ, हाम्रो जीवनमा एक मूर्तिहरू हामीले हटाउनै पर्ने हुन्छ। पवित्रता बिना कसैले पनि ख्रिस्टियन हुँ भनेर दाबी गर्न मिल्दैन। यदि कोही पवित्रतामा वृद्धि हुँदैन भने उसले ख्रिस्टमाथि बचाउने विश्वास गरेकै छैन भने त्यो कुरा प्रमाणित हुन्छ। व्यवहारिक पवित्रता वा पवित्रतामा हुने प्रगति येशु ख्रिस्टमा भएको बचाउने विश्वासको प्रमाण हो। प्र्याक्टिकल होलिनेस, a progressive holiness, it's a proof, it's an evidence that you have a saving faith in Christ. Christ hamilai pavitra banaune sansar ma aunu bhayo, hami pavitra hau bhanera athawa hamilai pavitra hunak nimti waha le purva niyukta garnu bhayo, hami pavitra hunalai chuniyeka thiyau ra hamilai pavitra jivan jiuna lai bolaiyeko cha, पवित्रता बिना कोही पनि प्रतिज्ञा गरेको देशमा बस्न सक्दैन। जुन प्रभुको जन फेरि पनि जेसी रायल भन्नुहुन्छ, मानिलिनुहोस् एकछिनको लागि तपाईँलाई पवित्रता बिना नै स्वर्गमा पस्न दियो, तपाईँ के गर्नुहुन्छ? तपाईँ अशुद्ध अवस्थामै स्वर्गमा पुग्नुभयो, एकछिनको लागि मानिलिउँ। हुन त त्यो सम्भव छँदै छैन, यो असम्भव कुरा हो। स्वर्गमा अपवित्र मानिस भेट्दै भेटिँदैन, अशुद्ध मानिस भेट्दै भेटिँदैन, भेट्दै भेटिँदैन। त्यहाँ पुग्ने मानिसहरू सबै शुद्ध भइसकेका हुन्छन्, अशुद्धताबाट उनीहरू मुक्त भइसकेका हुन्छन्। तर मानिलिउँ, उदाहरण एक सपोज हाइपोथेटिकल मानिलिउँ, अनुमानिक कुरा गरौँ, यो तपाईँलाई अहिले तपाईँ जस्तै हुनुहुन्छ त्यस्तै अवस्थामा स्वर्गमा प्रवेश गर्न दियो, तपाईँ के गर्नुहुन्छ? तपाईँ कसको छेउमा गएर बस्नुहुन्छ? तपाईँ कुन स्वर्गको कुन सन्तसँग तपाईँ मित्रता गाँस्नुहुन्छ? कोसँग गफ गर्नुहुन्छ? किनकि गफ मिल्दैन। तपाईँ सांसारिक हुनुहुन्छ, त्यहाँ भएको मानिस एकदम पवित्र छ, उनीहरूको कुरा अर्कै छ, उनीहरूको स्वाद अर्को छ, उनीहरूको चरित्र फरक छ, उनीहरूको सोच विचार फरक छ, उनीहरूको आनन्द फरक छ। सो के गर्नुहुन्छ? तपाईँ के गर्नुहुन्छ त्यहाँ गएर? यदि तपाईँ पृथ्वीमा पवित्र हुनुहुन्न भने तपाईँ कसरी पवित्र स्वर्गमा खुसी हुन सक्नुहुन्छ? यदि तपाईँ अहिले पवित्र हुनुहुन्न अनि पवित्रताको चाह गर्नुहुन्न भने पवित्र सहरमा पवित्र परमेश्वरको उपस्थितिमा जाने त्यो इच्छा किन होला? र तपाईँ पुग्नुभयो भने के गर्नुहुन्छ? त्यसैले प्रियहरू, हामीलाई प्रश्न भनेको के तपाईँ पवित्र हुनुहुन्छ? यस बिहानी के तपाईँ पवित्र हुनुहुन्छ? म यो सोधिरहेको छैन कि तपाईँ क्रिस्चियन हो, कि तपाईँ क्रिस्चियन भाषा बोल्नुहुन्छ, कि तपाईँले बप्तिस्मा लिनुभएको छ, कि तपाईँ चर्च आउनुहुन्छ, कि तपाईँ जयमसी भन्नुहुन्छ, टिका लाउनुहुन्छ कि हुँदैन, दसैँ तिहार मान्नुहुन्छ, यो प्रश्नहरू गरिरहेको छैन म। के तपाईँ पवित्र हुनुहुन्छ? के तपाईँले आफूलाई शुद्ध पार्नुभएको छ? के तपाईँका ती फोहोर पापमय वस्त्रहरू ख्रिसको रगतले धोइएका छन्? के तपाईँले ख्रिसको रगतको त्यो फोहोरामा पौडी खेल्नुभएको छ? के तपाईँ शुद्ध हुनुभएको छ? के तपाईँले मूर्तिहरूबाट छुटकारा पाउनुभएको छ? के तपाईँले आफ्नो लुगा परिवर्तन गर्नुभएको छ? र याकुबको परिवारले, याकुबले जे भने त्यही गरे, उनीहरूले मूर्तिहरू हटाए, उनीहरूले आफूलाई शुद्ध पारे, नुहाए, कपडा परिवर्तन गरे, पचार। यसकारण तिनीहरूले आफूसित भएका देवी देवताहरू र आफ्ना कानमा भएका कुण्डलहरू याकुबलाई दिएर याकुबले सकेमको नजिकै भएको फलाटको रुखमुनि ती गाडिदिए। तपाईँ देख्नुभयो, तिनीहरूले मूर्तिहरू मात्र त्यागेनन्, तिनीहरूले आफ्ना कानमा भएका कुण्डलहरू पनि फुकाले। यसको अर्थ यो होइन कि दिदीबहिनीहरू, तपाईँ सबैजनाले, अन्त दाजुभाइहरू पनि छन् एकजना, सबैजनाले आफ्नो आफ्नो कानबाट कुण्डलहरू फुकाल्नुपर्छ, या त्यो 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 अर्थ यहाँ हामी लाउन सक्दैनौँ। मलाई लाग्छ ती कुण्डलहरू मूर्ति पूजासँग सम्बन्धित थिए, ती कुण्डलहरू अन्धविश्वाससँग सम्बन्धित थिए, र ती कुण्डलहरू पहिरिएमा सायद तिनीहरूले विश्वास गरेका थिए कि त्यो पहिरिनेलाई रक्षा हुनेछ, त्यो देवी देवताहरूले अदृश्य शक्तिले तिनीहरूलाई रक्षा गर्नेछ भने सायद उनीहरूले विश्वास राखेका थिए होला। सुप्रियहरू, कतै तपाईँको जीवनमा यस्तै अभ्यास वा विश्वास त छैन कि? तपाईँ कुनै यस्तो चिजलाई सुरक्षा पाउने अथवा सफलता पाउने त्यो उद्देश्यले लगाउनुहुन्छ, पहिरनुहुन्छ? कति क्रिस्चियनहरूले गरेको देख्छु म, कि कुनै त्यस्तो चिजहरू तपाईँ पनि लगाउनुहुन्छ लुकी लुकी, कि तपाईँलाई थाहा छ, किनकि पहिलेदेखि आइ त्यो तपाईँले गर्दै आएको विश्वास हो, तपाईँको पिता पुर्खाले त्यो तपाईँलाई पास गरिदिएको त्यो विश्वास हो, कि त्यो त्यो लगाएन भने त सुरक्षित हुँदैन, त्यो लगाएन भने त फलिफापै हुँदैन, त्यो लगाएन भने त अनिष्ट हुन्छ। कति त्यस्तो अभ्यास तपाईँले गरिराख्नु भएको छैन? जस्तै बुटी वा औँठी वा कागती खोर्सानी झुन्ड्याउने काम वा राशिफल हेर्ने वा हातेर आउने, कतै तपाईँ पनि यी कुराहरूमा अल्झिराख्नु भएको त छैन? प्रियहरू, यी अभ्यासहरू आफ्नो जीवनबाट हटाउनुहोस्। यस्ता अभ्यासहरू अन्धकारसँग सम्बन्धित छन्। तपाईँ ज्योतिका सन्तान हुनुहुन्छ, ज्योतिको सन्तान जस्तै हिँड्नुहोस्। यी याकुबका परिवारले आफूसित भएका देवी देवताहरू र आफ्नो कानमा भएको कुण्डलहरू याकुबलाई दिए र याकुबले के गरे तपाईँलाई थाहा छ, याकुबले सकेमको नजिकै भएको फलारको रुख पनि ती गाडिदिए। मूर्तिहरूको स्थान भनेको त्यहाँ हो, गाडिनुपर्छ, त्यसलाई हाम्रो शरीरमा सजाएर राख्न मिल्दैन। बाइबलको परमेश्वर मात्र एउटै परमेश्वर हुनुहुन्छ, उहाँले अरू प्रतिस्पर्धीहरूलाई सहनुहुन्न, अरू देवी देवताहरूको पूज आराधना गरेको अरू देवताहरूलाई पुजेको उहाँ चाहनुहुन्न, विशेष उहाँका जनहरूले। यदि करार बाहिरका मानिसहरूको मूर्ति पूजाले त परमेश्वरलाई यति धेरै क्रोधित तुल्याउँछ भने, करारभित्रका मानिसहरूको मूर्ति पूजाले जुन परमेश्वरलाई कति धेरै क्रोधित तुल्याउँछ, कति धेरै उहाँलाई अप्रसन्न पार्छ होला। त्यस कारण प्रियहरू, हामीले हाम्रो जीवनबाट मूर्तिहरू हटाउनु पर्दछ। तर एउटा अचम्म कुरा कि याकुबले कसरी आफ्नो परिवारलाई ती विदेशी देवताहरू त्याग्न र आफूलाई शुद्ध पार्न राजी गराउन सके, कसरी कन्भिन्स गरे होला। पद तिनलाई हेर्नुहोस् न, याकुबले के भन्छ, अब हामी बेथेलमा जाउँ र मेरो दुःखको दिनमा मेरो पुकारा सुन्नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी म बनाउनेछु। सो याकुबले आफ्नो परिवारलाई केवल मूर्तिहरू तिमीहरूको बिचबाट हटाऊ भनेर आज्ञा मात्र गरेनन्, तर याकुबले तिनीहरूलाई त्यो आज्ञा पालन गर्नुपर्ने कारण पनि बताए। र यो कारण सो धार्मिकताद्वारा परमेश्वरको अनुग्रह कमाउने विषयमा थिएन, बरु परमेश्वरले पहिले नै देखाउनु भएको अनुग्रहप्रतिको प्रतिक्रिया थियो। त्यसकारण याकुब भन्छ, मेरो दुःखको दिनमा मेरो पुकारा सुन्नुहुने। हामीले यदि यो सबै कुराहरू त्याग्यौँ भने परमेश्वरले मेरो पुकारा सुन्नुहुनेछ, परमेश्वर हामीसँग हुनुहुनेछ हो भनेर याकुबले भन्दैन, तर परमेश्वर हाम्रो साथमा हुनुहुन्छ, परमेश्वर हाम्रो पुकारा सुन्नु भएको छ, त्यसकारण हामीले हाम्रो जीवनबाट सबै कुराहरू त्याग्नुपर्ने हुन्छ। प्रियहरू, हामीलाई हाम्रो मूर्तिहरू त्याग्नुपर्छ र हाम्रो चालचलन परिवर्तन गर्नुपर्छ, परमेश्वरको अनुग्रह पाउनको लागि होइन, तर उहाँले हामीलाई पहिले नै आफ्नो अनुग्रह देखाइसक्नु भएकोले हामी संसारभन्दा अलग हुनुपर्छ। याकुबको छोराले सकेम, हमोर अनि सहरका मानिसहरूलाई मारेर सहर रुटेपछि हामी याकुबलाई साह्रै भयभीत भएको देख्छौँ। 34 अध्यायमा कनानीहरू र परिजीहरू मिलेर तिनीहरूमाथि हमला गरेर याकुब र उनको घरका सबैलाई खत्तम पार्नेछन् भन्ने याकुबलाई डर छ। तर के याकुबको डर त्यो भय जायज थियो? परमेश्वरले याकुबलाई जाति जातिहरूको पिता हुन चुन्नु भएको थियो र उसको सन्तानद्वारा भएर परमेश्वरले प्रतिज्ञाको सन्तान ख्रिस्ट पठाउनेवाला हुनुहुन्थ्यो। के कनानीहरू र परिजीहरू मिलेर परमेश्वरको यस योजनालाई विफल पार्न सक्छन्? कदापि सक्दैनन्। कुनै पनि षड्यन्त्रले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। आजको वचनको दोस्रो बुदा, अब याकुब परिवारहरू तिनीहरू सकेमदेखि बेथेलसम्मको यात्रामा निस्कन तयार छन्। तर त्यो एउटा समस्या थियो, बिना कुनै अवरोध याकुब र तिनको परिवार कसरी यस सहरबाट भएर जान्छन् होला? के कनानीहरूले बदला लिने छैनन् र कि तिनीहरूले याकुब र उनको परिवारलाई त्यसै जान दिन्छन् होला र? मत 5 हेर्नुहोस् न, जब तिनीहरूले आफ्नो यात्रा सुरु गरे तब के भयो? तब परमेश्वरको त्रास वरिपरिका सहरमा फैलियो र कसैले पनि तिनीहरूलाई देखेन। कनानीहरूले याकुबको परिवारसित बदला लिने कुनै षड्यन्त्र योजना पक्कै पनि बनाएको थियो भन्ने कुरा म विश्वास छु, पक्कै पनि। तर परमेश्वरले हस्तक्षेप गर्नुभयो। तिनीहरूको योजना असफल भए, विफल भए। पछि भजन सङ्ग्रह 2 आएर भजनकारले यसो भन्नेछन्, जाति जातिहरू किन षड्यन्त्र रच्छन् र मानिसहरू किन व्यर्थका जाल रच्छन्? परमप्रभु उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीको राजाहरू खडा हुन्छन् र शासकहरू आपसमा सल्लाह गर्छन्। तिनीहरू भन्छन्, हामी उनीहरूका साङ्लाहरू सिनालौँ र उनीहरूका बन्धनहरू फुकाउँ। स्वर्गमा विराजमान हुनुहुने चाहिँ हाँस्नुहुन्छ, परमप्रभु तिनीहरूको उपहास गर्नुहुन्छ। तब आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ र आफ्नो बलदो कोपमा तिनीहरूलाई यसो भन्दै त्रस्त पार्नुहुनेछ। तब देख्नुभयो, कनानीहरूले याकुबको परिवार बेथेलतर्फ जाँदै गर्दा देखेनन् पनि, परमेश्वरले तिनीहरूको रक्षा गर्नुभयो र तिनीहरूको सुरक्षित मार्ग सुनिश्चित गर्नुभयो। अन्तमा याकुब र तिनको परिवार कनानको बेथेलमा पुगे र परमेश्वरले आज्ञा गर्नुभयो चाहिँ त्यहाँ याकुबले परमेश्वरको आराधना गर्ने एउटा वेदी बनाए र त्यहाँ त्यस ठाउँमा त्यस ठाउँको नाउँ याकुबले एल बेथेल राखे, जसको अर्थ बेथेलका परमेश्वर। परमेश्वरसँगको याकुबको यात्रा सुरु भएको ठाउँ बेथेल थियो र एकदमै महत्त्वपूर्ण थियो यो कुरा, र याकुब अहिले फेरि त्यही ठाउँमा फर्किआएका छन्। र याकुबको आज्ञाकारिताको प्रतिक्रिया स्वरूप परमेश्वरले याकुबको नाउँ नवीकरण गर्नुहुन्छ र प्रतिज्ञा पुष्टि गर्नुहुन्छ। 9-15 पदमा याकुब पदम आरामबाट आएपछि परमेश्वर तिनी फेरि तिनी कहाँ देखा पऱ्यो, तिनीलाई आशिष दिनुभयो। परमेश्वर तिनीलाई भन्नुभयो, तेरो नाउँ याकुब हो, तर अबदेखि उपरान्त तँलाई याकुब भनिने छैन, तेरो नाउँ इस्रायल हुनेछ, यसैले तिनको नाउँ इस्रायल भयो। परमेश्वर तिनीलाई भन्नुभयो, म सर्वशक्तिमान परमेश्वर हुँ, फुल्दै जा र पृथ्वीमा तेरो सङ्ख्यामा तेरो वृद्धि होस्, एउटा जाति र जातिहरूको समूह तँबाट उत्पन्न हुनेछन् र राजाहरू पनि तँबाट उत्पन्न हुनेछन्। अब्राहम र इसाकलाई मैले दिएको देश म तँलाई दिनेछु र म त्यो देश तपछि उनी तेरा सन्तानलाई दिनेछु। परमेश्वरले याकुबको नाउँ नवीकरण गर्नुभयो, अबदेखि तिनी आफ्नो नयाँ नाउँ इस्रायलद्वारा चिनिनेछन्। याकुब अब आफ्नो पुरानो नाउँले होइन तर नयाँ नाउँले चिनिनेछन्, जुन नाउँले ऊ अब नयाँ मानिसमा रूपान्तरण भइसकेको छ भनी सङ्केत गर्दछ। याकुब नाउँले तिनलाई शरीरमा भरोसा गर्ने व्यक्तिको रूपमा चिनाउँथ्यो भने अब इस्रायल नाउँले तिनलाई बेथेलका परमेश्वरमाथि भरोसा गर्ने व्यक्तिको रूपमा चिनाउनेछ। साथै परमेश्वरले याकुबसँग करार बाँध्नुभयो, अर्थात् बाँध्नुभएको करार फेरि उहाँले पुष्टि गर्नुभयो। परमेश्वरले याकुबलाई गर्नुभएको यो प्रतिज्ञामा एउटा नौलो कुरा हामी पाउँछौँ। पद 11 विशेष हेर्नुहोस् न, पद 11 एउटा जाति र जातिहरूको समूह तँबाट उत्पन्न हुनेछन् र राजाहरू पनि तँबाट उत्पन्न हुनेछन्। परमेश्वरले अब्राहमलाई देश सन्तान र सबै जातिहरूको लागि आशिषको प्रतिज्ञा गर्नुभएको भए तापनि यो थप प्रतिज्ञाले परमेश्वरको योजनाको अर्को पक्षलाई प्रकट गर्दछ। परमेश्वरले आफ्ना जनहरूको लागि त्यो राजाको प्रबन्ध गर्न चाहनुभएको यो उहाँको योजना हामी यहाँनिर हेर्दछौँ। र प्रतिज्ञा गरेको सन्तान अन्तत अब एक अनन्तको राजा हुनेछन् भनेर है हामी यहाँनिर खुलस्त भएको देख्दछौँ। उत्पत्ति 3:15 पदमा गरेको प्रतिज्ञा हामीलाई थाहा छ, सुरुको सुसमाचार, पहिलो सुसमाचार कि स्त्रीको सन्तानले सर्पको शिर कुच्याउनेछ। त्यो स्त्रीको सन्तान अब्राहमको सन्तान हुनेछ, त्यो तर त्यो सन्तान राजा भएर आउनेछ। अब परमेश्वरको प्रतिज्ञा तपाईँले खुलस्त हुँदै गरेको देख्नु हुँदैछ नि, यो खुलस्त त्यो धुसेको त्यो जाडो महिनामा धुसे लागेको बेला खुलस्त हुँदै जान्छ, हामी धेरै कुराहरू देख्दै जान्छौँ नि। हो त्यसरी नै परमेश्वरको योजना परमेश्वरको इच्छाहरू खुलस्त हुँदै गएको देख्दछौँ। वास्तवमा परमेश्वरले एक अनन्तको राजा दिने प्रतिज्ञा गर्नुभएको छ र यस राजाले बल वा तरवारद्वारा होइन तर क्रुसद्वारा परमेश्वरको राज्य पुनर्स्थापित गर्नुहुनेछ। यस राजाले परमेश्वरको राज्य भएको मानिसहरूलाई क्रुसमा मरेर राज्यभित्र फर्काउनुहुनेछ। दाउद र सोलोमन जस्ता राजाहरू वास्तवमा याकुबको वंशबाट आउने राजाहरू भए तापनि अन्तत यो प्रतिज्ञाले राजाहरूका राजा येशु ख्रीष्टलाई सङ्केत गर्दछ, जो आजभन्दा 2000 वर्ष पहिले आफ्ना जनहरूको निम्ति संसारमा आउनुभयो, जिउनुभयो, मारिनुभयो, गाडिनुभयो र त्यस्तो दिनमा जीवित भउनुभयो। परमेश्वरले याकुबसँग गर्नुभएको प्रतिज्ञा अन्तत पुरा गर्नुभयो। इस्रायलका राजाको विरुद्धमा धेरै षड्यन्त्रहरू रच्यो तर परमेश्वरले आफ्नो पवित्र पर्वत सियोनमा आफ्नो राजालाई सदाको लागि नियुक्त गर्नुभयो। परमेश्वरले मानवीय षड्यन्त्र र योजनाको बावजुद पनि आफ्नो प्रतिज्ञा पुरा गर्नुभयो। परमेश्वरले याकुबको नाउँ नवीकरण गर्नुभयो र प्रतिज्ञा पुष्टि गर्नुभयो, पुनः पुष्टि गर्नुभयो। प्रत्युत्तरमा याकुबले ढुङ्गाको एउटा खाँबो खडा गरे अनि तिनले त्यसमा अर्घ बलि चढाए र तेल खन्याए। तिनले त्यस ठाउँको नाउँ बेथेल राखे किनभने त्यहाँ नै परमेश्वरले तिनीसित कुरा गर्नुभएको थियो। सो याकुबले उत्पत्ति 28 हरान जाँदै गर्दा परमेश्वरसित कुरा गरेका थिए र तिनी बेथेलमा फर्केपछि परमेश्वरले तिनीसित फेरि कुरा गर्नुभयो र परमेश्वरले कुलपतिहरूसित कुरा गर्नुभएको यो अन्तिम पटक हो। परमेश्वरले जलिरहेको पोथ्राबाट मोसासित कुरा नगरिदिनसम्म फेरि परमेश्वर पितापुर्खाहरूसित बोले जसरी बोल्नुहुन्न। यहाँदेखि अब 12 कुलको कथा सुरु हुन्छ। देख्नुभयो प्रियहरू, कुनै पनि षड्यन्त्रले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। तर हाम्रो लागि यसले के अर्थ राख्छ प्रियहरू, हामीले ध्यान दिनुपर्ने कुरा, शैतानले पनि आज शैतानले अझै पनि ख्रिस्टको चर्चको विरुद्धमा षड्यन्त्र रच्छ। राष्ट्रहरू चर्च विरुद्ध खडा हुन्छन्, एकसाथ भेला हुन्छन्, षड्यन्त्र रच्छन्। तर ख्रिस्टले प्रतिज्ञा गर्नुभयो चाहिँ नरकका ढोकाहरू उहाँको चर्चमाथि विजय हुने छैन। ख्रिस्टको चर्चले प्रतिज्ञा गरेको देशमा प्रवेश गर्नेछ। परमेश्वरको अनुग्रहद्वारा हामी सबै त्यो प्रतिज्ञाको देशमा एक दिन पुग्नेछौँ। जसले हामीमा एउटा असल काम सुरु गर्नुभयो उहाँले नै ख्रिस्टको दिनमा त्यसलाई पुरा गर्नुहुनेछ। तर प्रश्न यो छ कि तपाईँको जिम्मा जीवनमा परमेश्वरको असल काम सुरु भएको छ? कुनै पनि आत्मसन्तुष्टिले, निश्चिन्तताले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। कुनै पनि षड्यन्त्रले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। र तेस्रो, कुनै पनि पापले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। 22-26 पद इस्रायल त्यस देशमा रहँदा रुबेन तिनकी भित्रिनी बिल्लासित सुते सँग सुते र इस्रायलले यो कुरा सुने। याकुबको 12 छोराहरू थिए। लेयातर्फका छोराहरू जेठा रुबेन, त्यसपछि सिमियोन, लेवी, यहुदा, इस्साकार र जबुलुन। राहेलतर्फका छोराहरू योसेफ र बेन्यामिन। राहेलकी कुमारी बिल्लातर्फका छोराहरू दान र नाप्ताली। लेयाकी कुमारी जिल्पातर्फका छोराहरू गाद र आसर। पदन आराममा जन्मेका याकुबको छोराहरू यिनै हुन्। तपाईँ देख्नुभयो 22 पदमा रुबेन तिनकी भित्रिनी अथवा याकुबको इस्रायलको भित्रिनी बिल्लासँग सुते। तपाईँ देख्नुहुँदैछ कि याकुब र उनको परिवार पनि वास्तवमा परमेश्वरको अनुग्रह पाउनका योग्यका थिएनन्। याकुब र तिनको परिवारहरू ती वरपरका राष्ट्रहरूभन्दा खासै फरक थिएनन्, भिन्न थिएनन्। सो हामीले यो कुरा स्पष्ट छ कि परमेश्वरले याकुब र तिनको परिवारलाई तिनीहरू वरपरका राष्ट्रहरूभन्दा एकदम उत्तम, असल, ठिक भएकोले चुन्नुभएको थिएन। याकुबका सन्तानहरूलाई हिब्बीहरूसित तुलना गर्यो भने उनीहरू उस्तै छन्, सेम छन्। हिब्बीहरूले जस्तै रुबेनले पनि व्याविचार गरे र यो अझ खराब प्रकारको व्याविचार थियो। रुबेन याकुबको भित्रिनी बिल्लासित सुते। यो अपराध गैर यहुदीहरू माझ पनि सहे थिएन। यो कोरन्थीहरू बीच भएको व्याविचारको मुद्दा जस्तै थियो, जसले गर्दा पावलले पहिलो कोरन्थी 5 अध्यायमा कोरन्थीहरूलाई यसो भन्दै हप्काउनु परेको थियो, तिमीहरूको बिचमा व्याविचार छ भन्ने कुरा पक्का गरी सुनिएको छ। यस्तो व्याविचार जो अन्य जातिहरूमा पनि हुँदैन, तिमीहरूमध्ये कुनै एकजनाले आफ्नै बुबा कि पत्नी राखेको छ भन्ने सुनेको छु। तिमीहरू चाहिँ घमण्ड गर्छौ, तिमीहरूले त शोक गर्नुपर्ने थिएन र यस्तो काम गर्नेलाई तिमीहरूको बिचबाट हटाऊ। प्रिय, रुबेनले गरेको यो काम शैतानको एउटा औजार थियो र यसको उद्देश्य परमेश्वरको समुदायलाई समाजमा अप्रभावित अथवा प्रभावविहीन बनाउनु थियो। तर आफ्नो चरम अधर्मको कार्यको बावजुद रुबेन चर्चको कुलपतिको रूपमा आफ्नो स्थान कायम राख्न सफल भए र परमेश्वरका जनहरूको प्रतिनिधित्व गर्दै इस्रायलका 12 कुलहरूमध्ये एकजना भए। रुबेन, यही रुबेन, उसको यहाँनिर तपाईँले 23 पदमा हेर्नुभयो भने उसको नाम सुरुमै आउँछ, जेठा रुबेन। आफ्नो बुबाको भित्रिनीसँग सुत्ने रुबेन इस्रायलको जाति, परमेश्वर करारे जातिहरूलाई प्रतिनिधित्व गर्ने त्यो 12 कुलमध्येको एकजना, त्यो एक व्यक्ति भन्छ। तिनले झन् तिनको अन्त, रुबेनको अन्त झन्डै त्यो 12 चेलाहरूमध्ये एउटा यहुदा इस्करियोत जस्तै भएको थियो त्यसको अन्त। तर परमेश्वरको अनुग्रहले गर्दा तिनले आफ्नो स्थान कायम राखे। तिनले इस्रायलीलाई पुर्याएको चोटको कारण तिनी इस्रायलीबाट सजिलो अलग हुन सक्थे, उसलाई निकाल्न सकिन्थे, बहिष्कार हुन सक्थे, तर परमेश्वरको अनुग्रह तिनको लागि पर्याप्त थियो। प्रिय, के तपाईँले देख्नुभयो कि आफ्ना जनहरूको पापको बावजुद परमेश्वर आफ्नो सार्वभौम योजनाप्रति विश्वासयोग्य हुनुहुन्थ्यो? के तपाईँले देख्नुभयो कि तिनीहरूको चुनाव तिनीहरूको योग्यतामा नभई परमेश्वरको अनुग्रहमा आधारित थियो? र प्रियहरू, यदि चुनाव हाम्रो योग्यतामा निर्भर छैन भने हाम्रो पापको कारण पनि यो रद्द हुँदैन। इफ आवर इलेक्सन डज नट डिपेन्ड अन आवर मेरिट देन इट डज नट गेट क्यान्सल्ड बिकज अफ आवर मलिस। याकुब र तिनको परिवार पतन भए तापनि परमेश्वरले गर्नुभएको चुनाव दृढ र प्रभावकारी इफेक्टिभ नै रहिरहेको थियो। साहेब तपाईँको मनमा कति कुराहरू कति प्रश्नहरू यतिखेर उब्जिरहेको छ होला, के यसको अर्थ परमेश्वरको सार्वभौम योजना हाम्रा पापहरूद्वारा असफल हुने छैन भनेर हामीले त्यसो भए पाप नै गरिरहने भन्ने हो? हाम्रो पापहरूको बावजुद पनि परमेश्वरको सार्वभौम योजना पुरा हुन्छ हुन्छ भने के हामी पापै गरिरहौँ? पक्कै पनि होइन। यदि तपाईँले यस्तो प्रकारको घटनालाई बाइबलमा पाइने यी कुलपतिहरू अथवा यी बाह्र कुलमध्येको एकजना रुबेनको यो पापको घटनालाई तपाईँले पाप गर्ने बहानाको रूपमा लिइराख्नु भएको छ भने तपाईँले बाइबललाई उल्टो गरी पढिराख्नु भएको छ। यस्ता घटनाहरूले पापको गम्भीरतालाई उजागर गर्दछ। साथै यस्ता घटनाहरूले नयाँ गरी जन्मिएका धर्मी ठहरिएका र क्षमा पाएका ख्रिस्टियनहरूलाई समेत होसियार र सजग रहन बारम्बार याद दिलाउँदछ। त्यसकारण कोरिन्थीको पत्रमा पावल भन्छन् यी अघिको दिनमा घटेका घटनाहरू हाम्रो शिक्षाको निम्ति, हाम्रो अर्थको निम्ति, हाम्रो लागि उदाहरणको निम्ति लेखिएका हुन्। र पावल भन्छन् यदि कसैले आफू खडा छु भने सम्झन्छ भने त्यो होसियार रहोस्, नत्र भने त्यो मान्छे लोट्नेछ। प्रिय, बाइबलमा यस्तो प्रकारको घटनाहरू उसले गर्नुको उद्देश्य हामीलाई होसियार गराउन हो। एकजना प्रभुको जन जोन क्याल्भिन भन्छन् कि हामी पनि व्यभिचारी सम्बन्धमा संलग्न हौँ भनेर पवित्र आत्माले यस घटनालाई उदाहरण स्वरूप प्रस्तुत गर्नुभएको होइन, बरु पवित्र आत्माले उच्च ओहदामा रहेको व्यक्ति भए पनि उसको अपराधलाई पर्दाफास गर्नुभयो ताकि सबैले यस्ता कार्यहरूबाट अझ जोडतोडका साथ जोगिन सकुन्। यसकारण तपाईँको जवाब यस्तो हुनुहुँदैन कि यदि बाह्र कुलहरूमध्ये रुबेनले पाप गर्न सक्छ भने म किन सक्दिनँ। बरु तपाईँले यस्तो प्रकारको प्रश्न गर्नुपर्छ, यदि बाह्र कुलहरूमध्येका त पापमा फस्छन् भने पाप नफस्नलाई म को हुँ र म बलियो छैन, म कमजोर छु, म होसियार हुनैपर्छ, मैले ध्यान दिनैपर्छ। सुप्रियहरू, के तपाईँले आफ्नो जीवनमा भएका पापलाई गम्भीरतापूर्वक लिइराख्नु भएको छ? के पाप विरुद्ध तपाईँ लडिरहनु भएको छ? के तपाईँ हरेक दिन पापलाई मार्दै हुनुहुन्छ? यी तपाईँ क्रिस्चियन हुनुहुन्न भने हामी तपाईँलाई थाहा दिन चाहन्छु कि हामी क्रिस्चियनहरू पनि पाप गर्छौँ। तपाईँ यो चर्चमा लामो समयसम्म रहनुभयो भने तपाईँले थाहा पाउनुहुनेछ, आफै हामीले भनिराख्नु पर्दैन। तपाईँले हाम्रो स्वार्थ देख्नुहुनेछ, तपाईँले हाम्रो रिस देख्नुहुनेछ, तपाईँले हाम्रो पापको प्रकटीकरणहरू विभिन्न तरिकामा यो पापको प्रकटीकरणहरू तपाईँले देख्नुहुनेछ। तर हाम्रो कथाको अन्त यही होइन, द्याट्स नट द एन्ड अफ आवर स्टोरी। परमेश्वरले हाम्रो जीवनमा काम गर्दै हुनुहुन्छ, उहाँले ख्रिस्टमा हाम्रो विश्वासद्वारा हामीलाई उहाँसँगै उहाँको सामु धर्मी घोषित गर्नुभएको छ र उहाँले हामीलाई उहाँको पुत्र येशु ख्रिस्टको प्रतिरूपमा रूपान्तरण पनि गर्दै हुनुहुन्छ। परमेश्वरले हामीलाई परिवर्तन गरिराख्नु भएको छ, तर हाम्रो पापले पनि परमेश्वरको योजनालाई विफल पार्दैन। यस, हामी हाम्रो पापको विरुद्धमा लड्छौँ, यस हामी फाइट गर्छौँ, हामी पापलाई घृणा गर्छौँ, सकेसम्म हामी पापलाई हाम्रो जीवनबाट हामी तुरुन्तै हटाउने कोसिस गर्छौँ, सकेसम्म हामी चाँडोभन्दा चाँडो पापलाई पछताप गर्ने कोसिस गर्छौँ, तर पनि हाम्रो पापले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्दैन। कुनै पनि आत्मसन्तुष्टिले, निश्चिन्तताले परमेश्वरको सार्वभौम योजना विफल पार्दैन। कुनै पनि षड्यन्त्रले परमेश्वरको सार्वभौम योजना विफल पार्दैन। कुनै पनि पापले परमेश्वरको सार्वभौम योजना विफल पार्दैन। र अन्तिम, कुनै पनि मृत्युले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्दैन। मृत्युको विषय उत्पत्ति 35 अध्यायभरि नै फैलिएको छ। यस अध्यायमा कम्तीमा पनि हामी 3 उल्लेखनीय मृत्युहरू पाउँदछौँ, राहेलकी नर्स दबोराको मृत्यु, राहेल स्वयंको मृत्यु र याकुबका बुबा इसाहकको मृत्यु। 3 मृत्यु। पहिलो दबोराको मृत्यु, पद 8 हेर्नुहोस् न। त्यहाँ रेबिकाकै धाई अथवा नर्स दबोरा मरी र त्यसलाई बेथेलनेरको फलाटको रुखमुनि तिनीहरूले गाडे. त्यसरी त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे. दबोराको मृत्यु याकुबको लागि निकै भारी परेको देखिन्छ. एउटा महत्त्वपूर्ण र दुःखद क्षति थियो याकुबको लागि, विशेष गरी किनभने दबोरा लामो समयदेखि याकुब परिवारसित थिइन्. याकुब परिवारसित थिइन्. दबोराले आफ्नो जीवनभर राहेलको नर्सको रूपमा याकुबको परिवारको सेवा गरेकी थिइन्. याकुबले तिनको अन्त्येष्टि राम्रोसँग गरेको हामी देख्दछौँ र तिनलाई गाडेको ठाउँ पनि याकुबले त्यो ठाउँको पनि नाउँ राखेको हामी देख्छौँ. सो याकुबको जीवनमा एकजना उसको प्रिय व्यक्तिको मृत्यु भयो. दोस्रो राहेलको मृत्यु 16-21 पदअनुसार बेन्यामिनलाई जन्म दिने क्रममा राहेलको मृत्यु भयो. तिनको सुत्केरी व्यथा यति पीडादायी थियो कि बच्चा जन्माएको केही समयपछि नै राहेलको मृत्यु भयो. राहेलले योसेफलाई जन्म दिँदा परमप्रभुसित अर्को छोरो पनि मागेको कुरा तपाईँलाई याद छ? परमप्रभुले राहेलको प्रार्थनाको जवाब दिनुभयो. परमेश्वरले राहेललाई अर्को छोरा दिनुभयो अर्थात् बेन्यामिन दिनुभयो. तर राहेलले आफ्नो प्रार्थनाको उत्तरस्वरूप जन्माएको छोरो हेर्नलाई जीवित नरहनु एकदम दुःखलाग्दो कुरा थियो. यसबाहेक राहेलको मृत्यु याकुबको लागि विशेष गरी मार्मिक थियो. याकुबले राहेललाई असाध्यै माया गर्थे. तिनले तिनलाई विवाह गर्न 14 वर्षसम्म लाभनको सेवा गरे. तिनीहरूको विवाह भएको धेरै वर्ष भइसकेको थियो. राहेलको मृत्यु याकुबको लागि निकै भारी पर्यो. तेस्रो इसहाकको मृत्यु. 180 वर्षको उमेरमा इसहाकको मृत्यु भयो. तिनी आफ्नो जीवनसँग सन्तुष्ट थिए र जीवनको अन्तिम क्षणमा आइपुगेर मृत्युको कुनै पर्वाह नगरेर भए बिना स्वइच्छाले र शान्तिपूर्वक तरिकाले संसारबाट उसले बिदा भएर गए. तिनको मृत्युले तिनका दुई छोराहरू एसाप र याकुबलाई एकसाथ भेला हुने त्यो अवसर मौका पनि दियो र ती दुवै छोराहरूले याकुब सरी इसहाकलाई लगेर गाडे. उत्पत्ति 35 अध्यायमा लगातार तिनजनाको मृत्यु छ. तैपनि परमेश्वरको प्रतिज्ञा अझै अगाडि बढी नै रहेको हामी देख्दछौँ. मृत्युले परमेश्वरको आशिष र प्रतिज्ञालाई रद्द गर्न सक्दैन. हामीले सामना गर्नु परेको परीक्षा र हानिको पर्वाह नगरी परमेश्वरले अन्तत आफ्नो प्रतिज्ञाहरू पुरा गरेरै छाड्नुहुन्छ. तर फेरि एउटा हामी के स्वीकार गर्नुपर्छ भने मृत्यु अपरिहार्य छ, मृत्यु असम्भावी छ, है, अवसम्भावी छ. ढिलो वा चाँडो यो हामी सबै कहाँ आउनेछ, पालो सबै कहाँ आउनेछ. यस संसारमा कोही पनि मृत्युको पहुँचदेखि बाहिर छैन. 100 वर्ष पुरानो मानिसलाई भेट्यौँ भने पनि हामी फोटो खिचेर सोसल मिडियामा सेयर गर्न एकदम आतुर हुन्छौँ. किनकि लामो आयु भएको अथवा दीर्घायु मानिसहरू, लामो आयु भएको मानिसहरू, धेरै वर्षसम्म जिउने मानिसहरू, बाँचेको मानिसहरू एकदमै दुर्लभ दृश्य हो र त्यसलाई हामी चिज ठान्छौँ. किनकि रेयर हो, जे कुरा रेयर हुन्छ, दुर्लभ हुन्छ, त्यो एकदमै बहुमूल्य हुन्छ. र 100 वर्षको मानिस मैले देखेको छुइनँ, अहिलेसम्म 100 वर्ष बाँचेको मानिस देखेको छुइनँ. सायद तपाईँहरूको आफ्नै आफन्तहरू छ होला, त मैले देखेको छैन. सो यसको अर्थ अधिकांश मानिसहरू 100 वर्षभन्दा बढी बाँच्दैनन्. मृत्यु सबै कहाँ आउनेछ, सबै कहाँ. हाम्रो जीवन रोग, दुःख, कष्ट जस्तो अनिश्चितताले भरिएको छ र हाम्रो समय कहिले आउँछ भनेर हामी कसैलाई पनि थाहा छैन. हामी कसैले पनि भविष्यवाणी गर्न सक्दैनौँ. कोही पनि आफ्नो अन्तिम, मेरो यात्रा यो अन्तिम यात्रा हो भनेर गाडी चढ्दैन. कोही पनि मानिस मेरो यो अब अन्तिम यात्रा हुनेछ भनेर प्लेन चढ्दैन. अस्ति घटनाले हामीलाई बताइसकेको छ. हामी प्रायः जसो कहिले मर्दैनौँ जस्तै गरी जिइरहेका छौँ. प्राय तपाईँले कहिले होला अन्तिमचोटि आफ्नो मृत्युबारे यसो कन्टेम्प्लेट गर्नुभएको, सोच्नुभएको, म पनि एक दिन मर्छु है भनेर विचार गर्नुभएको? सोच्दैन. हामी हाम्रो वरिपरि मान्छेहरू मरिरहेका छन्, बाढीले मान्छेलाई बगाइरहेको छ, पहिरोले मान्छेलाई पुरिरहेको छ, प्लेन क्र्यासमा मान्छेहरू मरिरहेको छ, दुर्घटनामा मान्छेहरू मरिरहेको छ, हस्पिटलमा मान्छेहरू मरिरहेको छ, तर हामी ठान्छौँ अझै पनि कि यो त सबै मेरो वरिपरि हुने कुराहरू हो, तर मेरो जीवनमा कहिले पनि हुँदैन, तर मृत्यु हामी सबै कहाँ आउनेछ, हामी यसलाई अस्वीकार गर्न सक्छौँ, तर वास्तवमा हामी सबैजना मरणशील छौँ, हामी अजम्बरी कोही पनि छैनौँ। हरेक बर्थडेले हामी मृत्युको एक वर्ष नजिक पुगेका छौँ भनेर याद दिलाइरहेको हुन्छ हरेक बर्थडेले। त्यसैले हामीले सोध्नुपर्ने मुख्य प्रश्न भनेको यो होइन कि हामी कहिले मर्छौँ, हामी मर्छौँ कि मर्दैनौँ, हामी मर्छौँ, तर हामीले सोध्नुपर्ने मुख्य प्रश्न भनेको हामी कसरी मृत्युको सामना गर्न सक्छौँ। हाउ क्यान वी फेस डेथ? फेरि मृत्युको सामना गर्ने एउटै मात्र तरिका छ, एउटै मात्र तरिका छ, दुईवटा होइन, तिनवटा होइन, केवल एउटा मात्र तरिका छ, मृत्युलाई सदाको लागि जित्नुहुने येशू ख्रीष्टमा भरोसा गरेर हामी मृत्युको सामना गर्न सक्छौँ। सुन्नुभयो? पछाडि बस्नुहरूले सुन्नुभयो, हामी मृत्यु कसरी सामना गर्न सक्छौँ कि मृत्युलाई सधैँको निम्ति जित्नुहुने, मृत्युलाई सदाको निम्ति परास्त गर्नुहुने येशू ख्रीष्टमाथि भरोसा गरेर हामी मृत्युको सामना गर्न सक्छौँ। परमेश्वरको पुत्र मानिस बन्नुभयो, येशू ख्रीष्ट संसारमा आजमा 2000 वर्ष पहिले मानिस बनि आउनुभयो, हामीले जिउन नसकेको त्यो जीवन, सिद्ध जीवन उहाँले जिउनुभयो, र हाम्रो खाति परमेश्वरको क्रोध सधैँ क्रुसमा उहाँ आफै मर्नुभयो, ख्रीष्ट गाडिनुभयो, र तेस्रो दिनमा उहाँ जीवित भई उठ्नुभयो, मृत्युमाथि पनि जीवित भई उठ्नुभयो, मृत्युले उहाँलाई जित्न सकेन, जिहानले पनि उहाँलाई रोक्न सकेन, छेक्न सकेन, पापको खेल मृत्यु अर्थात् मानिसहरू पापकै कारण मर्छ, तर ख्रीष्टले हाम्रो पाप लिनुभयो र क्रुसमा त्यो पापलाई किला ठोकिदिनुभयो, उहाँले मृत्युमाथि विजय हासिल गर्नुभयो। मानौँ कि येशू ख्रीष्टले जब उहाँ त्यसो दिनमा मृत्युमाथि भयो, उहाँ पुनरुत्थान भई उठ्नुभयो, उहाँले मृत्युलाई आफ्नो खुट्टाले कुल्चाउनुभयो, यसरी ख्रीष्टले शैतान पाप र मृत्युलाई सदाको लागि परास्त गर्नुभएको छ, सदाको लागि। प्रभुका जन जोन ओयनले यसरी भनेका छन् कि ख्रीष्टको मृत्युमा मृत्युको पनि मृत्यु भइसकेको छ, त्यसकारण दोस्रो मृत्युले ख्रीष्टमा हुनेहरूलाई कुनै असर पार्नेवाला छैन, जो ख्रीष्टमा छन् तिनीहरूको लागि मृत्युको कुनै शक्ति छैन। यसको अर्थ यो होइन कि ख्रिस्टियनहरू कहिले मर्दैनन्, ख्रिस्टियनहरू पनि मर्छन्, यस, तर ख्रिस्टियनहरूको लागि मृत्यु नै अन्त होइन, मृत्युले ख्रिस्टियनहरूलाई यस जीवनबाट येशूको साथ त्यो स्वर्गसम्म पुर्याउने एक त्यो पुलको रूपमा, मार्गको रूपमा, बाटोको रूपमा काम गर्दछ। मृत्युद्वारा भएर हामी ख्रिस्ट कहाँ पुग्छौँ, मृत्यु एक समय हाम्रो शत्रु थियो, अब ख्रिस्टमा मृत्यु ख्रिस्टको विजयमा निलिएको कारणले गर्दाखेरि मृत्यु हाम्रो मित्र भएको छ, मृत्युले हामीलाई ख्रिस्ट कहाँ पुर्याउने काम गर्छ, मृत्यु हाम्रो ट्रान्सपोर्टेसन हो, भेकल हो। तर यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, यदि तपाईँ ख्रिस्चियन होइन भने, मृत्युमा तपाईँको आशा के छ? प्रिय, बाइबलले सिकाउँदछ कि मानिसको निम्ति एकपटक मर्नु निश्चित छ र त्यसपछि इन्साफ, त्यसपछि न्याय। परमेश्वरको अनुग्रह बिना पापको परिणाम भनेको नरकमा परमेश्वरबाट अनन्तकालको लागि अलगिनु हो। यद्यपि त्यहाँ परमेश्वर न्यायकर्ताको रूपमा उपस्थित हुनुहुनेछ, नरक एक वास्तविक ठाउँ हो जहाँ तपाईँ अनगिन्ती मृत्युको सामना गर्नुहुनेछ, तपाईँ हजारौँ पटक मर्नुहुनेछ, तपाईँ हजारौँ पटक मर्नुहुनेछ, तर तपाईँ फेरि कहिले मर्नुहुने छैन। यु विल डाई एन्ड डाई एन्ड डाई किप डाइङ, मरेको 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 हुनुहुनेछ, तर परमेश्वर दयालु हुनुहुन्छ, परमेश्वर कृपालु हुनुहुन्छ, ख्रीष्टमा विश्वास गर्नेहरूलाई, येशू ख्रीष्टमा भरोसा गर्नेहरूलाई, आफ्नो मूर्तिहरू छाडेर येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई उहाँले त्यो अनन्त मृत्युबाट बचाउन सक्नुहुन्छ। र तपाईँ ख्रीष्टमा हुनुहुन्न भने म तपाईँलाई आग्रह गर्दछु, ख्रीष्टमा आउनुहोस्, ख्रीष्टमा विश्वास गर्नुहोस्, र जीवन पाउनुहोस्, आउँदैको न्यायबाट बाँच्नुहोस् र अनन्त जीवनमा प्रवेश गर्नुहोस्। के तपाईँ मृत्यु पारी पनि जिउन चाहनुहुन्छ? के तपाईँ मृत्युपछि पनि जिउन चाहनुहुन्छ? के तपाईँ सधैँभरि परमेश्वरसँगै जिउन चाहनुहुन्छ? त्यसो भए आफ्नो पापहरूबाट फर्किनुहोस् र ख्रिस्टमा भरोसा गर्नुहोस्। उत्पत्ति 35 अध्यायमा हामीले देख्यौँ कि यस संसारमा भएको कुनै पनि कुराले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। आत्मसन्तुष्टिले, षड्यन्त्रले, पापले र मृत्युले कुनै पनि कुराले परमेश्वरको सार्वभौम योजनालाई विफल पार्न सक्दैन। किन तपाईँलाई थाहा छ? किनकि हाम्रो परमेश्वर सार्वभौम हुनुहुन्छ, उहाँ शक्तिशाली परमेश्वर हुनुहुन्छ, हाम्रो परमेश्वर आत्मनिर्भर परमेश्वर हुनुहुन्छ, हाम्रो परमेश्वर स्व अस्तित्ववान परमेश्वर हुनुहुन्छ। उहाँ हुनुहुन्थ्यो, उहाँ हुनुहुन्छ र उहाँ हुनुहुनेछ। परमेश्वर जीवित हुनुहुन्छ, हाम्रो परमेश्वर अनन्तको परमेश्वर हुनुहुन्छ। कसैले पनि उहाँको इच्छामाथि प्रश्न उठाउन सक्दैन, कसैले पनि उहाँको योजना रद्द गर्न सक्दैन, उहाँको मार्गमा कोही पनि खडा हुन सक्दैन। परमेश्वरले जे प्रत्यय गर्नुहुन्छ त्यो पुरा गरेरै छाड्नुहुन्छ। उहाँ बेथेलका परमेश्वर हुनुहुन्छ। के उहाँसँग बेथेलमा तपाईँको भेट भएको छ? के तपाईँले उहाँलाई क्रुसमा भेट्नुभएको छ? हामीसँग प्रार्थना गरौँ।